ان سب باتوں کو سوچ کر پھر آدمی کو قدم اٹھانا چاہیے اور اس کام کو کرنا چاہیے. اب جو سوچے سمجھے کر لیا تو عام طور پر اس میں نقصان ہوتا ہے. عام طور پر اس کے اندر آدمی کو پریشانی لاحق ہوتی ہے. عام طور پر اس میں آدمی کو ناکامی سے دو چار ہونا پڑتا ہے. اور جو کام سوچ سمجھ کر کیا جاتا ہے, مشورہ کر کے کیا جاتا ہے, تو عام طور پر اس میں کامیابی ہوتی ہے. خاص خاص حالات تو مستثنا ہے, لیکن عام حالات میں ہر مسلمان مرد عورت کو چاہیے کہ جو کام بھی اہم ہو اور جب اس کو کرنے کا ارادہ ہو تو جلد بازی نہیں کرے. ایک مثال ہے, رشتہ ہے, مثلا رشتہ ناتا ہے. اب یہ رشتہ ناتا ایک اہم کام ہے اور زندگی کا ایک اہم موڑ ہوتا ہے, مرد کے لیے بھی, عورت کے لیے بھی, دونوں کے خاندان کے لیے. اب بعض لوگ اس میں بہت جلد بازی کرتے ہیں, خاص طور سے اس کو بہت جلدی کرتے ہیں جب کوئی رشتہ باہر سے آ جائے. یہاں امریکہ سے کوئی خدا نہ خاصتا کسی کے پاس رشتہ آ گیا, انگلینڈ سے کوئی رشتہ آ گیا, تو بس ہاں کرنے میں دیر نہیں لگائے. نہ یہ دیکھیں ہیں کہ لڑکا کیسا ہے, لڑکی کیسی ہے, اس کا ماحول کیسا ہے, اس کے اخلاق کیسے ہیں, اس کا کردار کیسا ہے, وہ کیا کماتا ہے, کس طرح رہتا ہے, اس میں کوئی دینداری بھی ہے یا نہیں. نہیں, مجھے اس بار کا رشتہ, کیونکہ وہاں ڈالر ہی ڈالر نظر آتے ہیں اور پیسے پیسے نظر آتے ہیں. اس لیے عام بات لوگ کچھ بھی نہیں تھی, بس یہ کہ باہر سے رشتہ آیا ہے بغیر تحقیق کے, بغیر تفتیش کے, بس جناب وہ ایک دم رشتہ کر دیتے اور شادی کر دیتے. اور بعض لوگ تو مسئلہ نہ جاننے کی وجہ ٹیلی فون پر ہی نکاح کر دیتے کسی جلدی کا, اور ٹیلی فون پر نکاح بھی نہیں ہوتا, تو نکاح بھی نہیں ہو ایسے رخصت بھی کر دیتے. اور جو باقاعدہ کرتے ہیں وہ بھی جو کہ بے سوچے سمجھے اس کام کو انجام دیتے, اکثر دیکھنے میں یہ آیا ہے کہ وہ رشتہ ناکام ہو جاتا ہے. لڑکا ہاوارا نکلتا ہے, بدماش اور رکشا سودا نکلتا ہے, شرابی کبابی نکلتا ہے, وہ اس مشرقی عورت کو قبول ہی نہیں کرتا. اس کے لیے تو وہاں بے شمار عورتیں ہوتی ہیں, وہ ان کے ساتھ وقت گزارتا ہے. بس ماں باپ نے اپنا ایک فرض ادا کرنے کے لیے کہ بھائی مشرقی عورت اچھی رہے گی, زیادہ اس نے یہاں پہ اس کا ایک رشتہ کر دیا. وہاں اس کے بعد پہلے ہی بغیر شادی کے بہت ساری عورتیں اس کے ساتھ موجود ہیں, ان سے ان کے تعلقات ہیں, ان سے وہ ملتا جلتا ہے. اس کے بعد اب جنہوں نے رشتہ کیا تھا وہ پریشان, کتنے لوگوں کو اس طرح ہوتے ہوئے دیکھا, پریشان ہوتے ہوئے دیکھا. وجہ اس کی ہے کہ انہوں نے بس پیسے کو دیکھا اور باہر کے رشتے کو دیکھا, کوئی تحقیق نہیں, کوئی تفتیش نہیں کی, نہ خاندان کو دیکھا, نہ برادری کو دیکھا, نہ اس کے اچھے برے حالات کو دیکھا. بے سوچے سمجھے بس باہر کا رشتہ دیکھ کر کے بس رشتہ کر دیا, تو اس کا انجام عام طور پر یہ خراب ہوتا ہے. یہ جلد بازی کا نتیجہ, جلد بازی کرنے کی وجہ سے ایسا ہو. ایسے بعض لوگ جب ریٹائر ہوتے ہیں تو عام طور پر چاہے وہ سرکاری نوکری ہو یا پرائیویٹ نوکری ہو, ایک معقول رقم آدمی کو ملتی ہے. اس میں بعض لوگوں کو دیکھا کہ بس وہ جتنی جلدی کرتے ہیں اس رقم کو کسی کے حوالے کرنے پر, معلومہ کسی نے ان سے یہ کہا کہ بھائی میں فلاں کام بہت شاندار کرتا ہوں, اس میں اتنا نفع ہوتا ہے, یہ ہو رہا ہے, وہ ہو رہا ہے, اس نے ایک ہارا باغ دکھایا, اس نے ساری رقم اس کے حوالے کر دی. اور وہ جو ہارا باغ نظر آیا تھا بس وہ باغوں کے اندر نظر آیا تھا, اور پھر حقیقت یہ ہو جائے کہ وہ اصل رقم ہی غائب ہو جاتی ہے, وہ ختم ہو جاتی ہے, اور وہ لے کے بھاگ جاتا ہے یا پھر خسارہ دکھا دیتا ہے, اور یہ جناب زندگی بھر کی پونجی گنوا کے بیٹھ جاتے ہیں, اور پھر سوائے رونے کے ان کے پاس کچھ نہیں ہوتا. یا پھر کسی نے کہا کہ بھائی فلاں کام بڑا اچھا ہے, اب نہ علیم آتی ہے نہ پہ آتا ہے, ساری زندگی تو نوکری کی بھی تجارت کے علیم پہ آتی نہیں, बस तारीफ सुन करके जनाब दुकान खोल के बैठ गए। एक ही महीने में जनाब 5 लाख का नुकसान हो गया, दूसरे महीने में 10 लाख का हो गया, अगले साल घर बैठे। ये सब जल्दबाजी के नतीजे। भाई जो काम आता नहीं है आपने उसमें पाँव कैसे रख दिए। पहले का ये होता है कि जो काम करना चाहते हो पहले उसके बारे में मालूमात करो, कौन सा काम अच्छा है कौन सा काम अच्छा नहीं मालूमात करो, फिर जिस काम की तरफ जिनका रुझान हो फिर बाकायदे नौकर बन के या बगैर नौकर के वैसे ही उस काम का मुकम्मल तजर्बा हासिल करो। तजर्बा हासिल करने के बाद जब नफा नुकसान मालूम हो जाए कि कारोबार किस तरह होता है, इसमें कहाँ से फायदा होता है कहाँ से नुकसान होता है, इसके बाद फिर थोड़े से पैसे लगा करके काम को शुरू करो, फिर आहिस्ता आहिस्ता आगे बढ़ो तो आमतौर पर कामयाबी हो जाती है। तो तरीका तो ये है कि जो काम करो पहले सोचो समझो तजर्बेकारों से मशवरा करो, मशवरा करने के बाद इस्तखारा करो, इस्तखारा करने के बाद फिर काम को शुरू करो, तब तो आमतौर पर अल्लाह के फजल से कामयाबी होती है। लेकिन बाद लोगों का हाल ये है कि बस वो बहुत ही जल्दबाजी करते हैं। तो इस तरह से बहुत से टेंशन लेने वाले अपने जिंदगी भर की पूंजी जाया करके बैठ जाते हैं। तो हजरत ये वसीयत फरमा रहे हैं कि भाई ताजीर जो है ना ये बहुत बुरी चीज है, जल्दबाजी बहुत बुरी चीज है, हर काम में ये बुरी है आमतौर पर, दीन हो या दुनिया हो। जो जल्दी जल्दी आदमी वजू करे तो वजू हो सकता है सही हो सकता है सही ना हो, क्योंकि जल्दबाजी में ऐसा होता है कहीं ना कहीं जहाँ पानी पहुंचाना फर्ज है वहां पानी न पहुंचे, जल्दबाजी में ऐसे होता है। शहरों के पिछले हिस्से में बाद मरतबा पानी नहीं पहुंचता, कोहनियां बाद सूखी रह जाती हैं। ये जल्दबाजी कब होती है? आमतौर पर जब जमात खड़ी हो जाए तब जल्दबाजी होती है, हालांकि उस वक्त भी ऐसी जल्दबाजी सही नहीं कि जिससे आदमी का वजू ही ना हो। भाई वजू ना होगा तो फिर वो नमाज भी नहीं होगी, जब नमाज भी नहीं होगी तो जल्दबाजी से फायदा क्या होगा। तो वजू में बाद जल्दबाजी करते हैं, जल्दी जल्दी वजू कर लेते हैं जिसके नतीजे में वजू नहीं होता, और जब वजू नहीं होगा तो नमाज भी नहीं होगी, नमाज नहीं होगी तो गुनहगार अलग होंगे। ऐसी बात हो नमाज में जाओ कितनी जल्दबाजी करते हैं, जल्दबाजी के नतीजे बाद मतलब नमाज ही नहीं होती। कौमा जो है वो सीधा खड़ा होना ये भी जरूरी है, वाजिब है, चाहे एक तस्वीर के बराबर हो, और दूसरे सजदे पहला सजदा करने के बाद भी सीधा बैठना जरूरी, कम से कम एक तस्वीर के बराबर जरूरी। अब आपने देखो कि बाद जब जल्दी जल्दी नमाज पढ़ते हैं तो रुकू से जरा सर उठाएंगे फौरन सजदे में चले जाएंगे, कमर सीधी नहीं करेंगे, और पहले सजदे से बैठेंगे तो पूरी तरह सीधे नहीं बैठेंगे, जरा सा सर उठाया और फिर फौरन दूसरे सजदे में, तो धमाधम नमाज पढ़ते हैं, उठक बैठक भी करते हैं बस। अब उसमें कभी किसी की बस आदत ही ऐसी नमाज पढ़ने की पड़ जाती है, अल्लाह बचाए कोई काम हो या ना हो। और बाजों को दुकान की जल्दी है, किसी को ड्यूटी की जल्दी है, तो ड्यूटी की जल्दी में नमाज जल्दी जल्दी पढ़ने की आदत पड़ जाती है। बाज़ इतनी जल्दी जल्दी नमाज पढ़ते हैं कि उसके अंदर ताजिल अरकान का वाजिब छूट जाता है, और इस तरह से नमाज नहीं होती। वुज़ू में जल्दी बुरी चीज है, नमाज में जल्दी बुरी चीज है। तो जल्दबाजी जो है ये तकरीबन दीन दुनिया के तमाम कामों के अंदर बुरी चीज, इससे हल फरमाना चाहते हैं, इससे बचना चाहिए, आदत डालनी चाहिए कामों को आराम और सुकून से अंजाम दें। खासतौर से जब कोई अहम काम हो तो उसको बहुत अच्छी तरह सोच विचार करके फिर काम को अंजाम देना चाहिए। सोच विचार में ये भी दाखिल है कि पहले तो अपने आप से उसके बारे में पहले तो खुद ही गौर करें कि ये मुझे काम करना है, करना चाहिए नहीं करना चाहिए, कैसा है कैसा नहीं है, और ये ज़रूरी बातें उसके बारे में मालूम करें। इस पर फिर अपने मुखलिस अहबाब से और अकलमंद अहबाब से मशवरा करें, और मशवरे का मतलब होता है कि अपनी तरफ से उसके बारे में जो पहलू मुफीद हैं वही बयान कर दें, जो नुकसान दें वही बयान कर दें, और फिर उनसे राय लें कि भाई आपकी राय सिलसिले में क्या है। इस तरह से मुख्तलिफ अहबाब से जब राय सामने आ जाएगी फिर खुद भी सोचें कि इनमें से कौन सी राय ज़्यादा बेहतर है, یہاں بھی غلطی بات لوگوں سے بہت ہوتی ہے کہ اپنی عقل سے تو کام لیتے نہیں اور خود سے تو کسی رائے کو اختیار کرتے نہیں، کسی سے مشورہ لیا، اس سے مشورہ لیا، اس سے مشورہ لیا، پھر جناب کسی کے مشورے پر بے سوچے سمجھے عمل کر لیا، کوئی نقصان ہو گیا. فلاں صاحب نے کہا تھا، انہوں نے کہا تھا مجھے تو میں نے ان کی بات مانی اور نقصان اٹھایا. انہوں نے جو کہا تھا انہوں نے حکم دیا تھا تم کو، تمہیں مجبور کیا تھا اس کام کرنے پر. مشورے کا مطلب یہ ہوتے ہی نہیں، مشورے کا مطلب یہ ہوتا ہے کہ آپ کے نزدیک اس میں جو بہتر ہے وہ بتا دو، باقی اختیار کرنا تو آپ کا اپنا کام، دوسرے کام نہیں. وہ نہ آپ کو حکم دے رہا ہے نہ آپ کو مجبور کر رہا ہے، آپ کو اپنی ایک رائے بتلا رہا ہے کہ میری رائے میں یہ کام کرنا چاہیے یا میری رائے میں یہ کام نہیں کرنا چاہیے. اس کا تو مطلب مشورے کا تو یہ ہوتا ہے، اس کا خود سے اس سے رائے لے لیں. اب وہ مخلص ہوگا اور محب ہوگا، عقل مند ہوگا، تو وہ ان چیزوں صورتوں میں اچھی رائے دے گا اپنی نظر میں. اب وہ اچھی رائے جو ہمارے پاس آ گئی ہے، ایک ہی یا ایک سے زیادہ افراد کی، اب اس میں سے کسی ایک کو اختیار کرنا ہمارا اپنا کام ہے، اس کی ذمہ داری نہیں ہے. اب ہم جب کسی رائے کو اختیار کریں گے تو اس کے اندر اچھا یا برا، کامیابی ناکامی کی ذمہ داری ہمارے اوپر ہوگی، مشورہ دینے والے پر نہیں ہوگی. بعض لوگ مشورہ دینے والے کو ہی ذمہ داری ڈال دیتے ہیں اور خود سوچتے نہیں، بس جس نے مشورہ دے دیا بس اس کی بات کو کہتے ہیں فلاں نے یہ مشورہ دیا تھا اس لیے ہم نے یہ کام کیا تھا، نقصان ہو گیا. نہ ہم اس کی بات مانتے نہ ہی نقصان ہوتا، یہ بھی بڑی غلطی کی بات ہے. تو مشورہ کریں پہلے، مشورہ کرنے کے بعد جب مختلف رائے آ گئی تو مختلف رائے آنے کے بعد اب یہ سوچیں کہ بھائی ان میں سے کون سی بہتر ہے، کسی ایک کے بارے میں سوچیں، غور کریں. اس کے بعد پھر استخارے کا نمبر آتا ہے، استخارہ کریں. اب استخارے میں لوگوں نے بڑی بے احتیاطی اختیار کر رکھی ہے، بعض لوگ یہ سمجھتے ہیں کہ بس استخارہ جو ہے یہ غیب کی باتیں جاننے کا طریقہ ہے، کہ استخارے کے ذریعے کوئی نہ کوئی ضرور خواب نظر آئے اور پھر جناب اس خواب کی تعبیر لوگ پوچھتے پھرتے ہیں اور ہر سنا کر سے پوچھ لیتے ہیں، کوئی صحیح تعبیر دیتا ہے، کوئی غلط تعبیر دے دیتا ہے. تو استخارے کے لیے خواب کا نظر آنا کوئی ضروری نہیں ہے. اور پھر استخارے کی بھی عجیب عجیب طریقے لوگوں کے اندر رائے، لوگ پھر ان استخاروں میں طریقوں کو اختیار کرتے ہیں حالانکہ وہ معتبر نہیں ہوتے، جائز تو ہے لیکن ہر حال میں وہ معتبر نہیں ہوتے. لہذا اس میں جو کچھ بھی آ جاتا ہے بس پھر اس کو پتھر کی لگی سمجھتے ہیں اور پھر جناب اسی کے مطابق کر لیتے ہیں، پھر اس کے خلاف بھی ہو جاتا ہے اور ہو سکتا ہے. پھر استخارے میں اگر کسی ایک طرف رجحان ہوا ہے تو اس کا یہ مطلب نہیں ہے کہ اب اس کے اندر ناکامی نہیں ہوگی، یہ ضرور کامیابی ہی ہوگی. اس لیے کہ اس سے غیب کا علم نہیں ہوتا، یہ ایک مسنون عمل ہے، مسنون عمل کی اپنی ایک برکت ہے. یہ ایک طریقہ ہے جو شریعت نے ہمیں بتایا ہے کہ جو آدمی استخارہ کرے گا اس کے لیے استخارہ کرنا موجب برکت، موجب خیر ہوگا، اور جو نہیں کرے گا تو کوئی گناہ نہیں. اس لیے کہ استخارہ کرنا نہ فرض ہے نہ واجب ہے، سنت ہے، مستحب ہے، بہتر ہے. تو بعض لوگ استخارے کے اندر بھی بڑی گڑبڑ کرتے ہیں. استخارے میں تو اتنا ہے کہ جو کام آپ کے نزدیک اہم ہے، آپ اسے کرنا چاہتے ہیں، تو اس کے بارے میں سنت کے مطابق استخارہ کر لیں، کم سے کم 3 دن بہتر ہے، اور زیادہ بہتر یہ ہے کہ 7 دن کیا جائے، چاہے مسلسل کیا جائے یا الگ الگ کیا جائے. ان 7 دنوں میں خواب نظر آنا کوئی ضروری نہیں ہے، آ بھی سکتا ہے نہیں بھی آ سکتا. اور اصل چیز دل کا رجحان ہے کہ جو آدمی اللہ تعالیٰ کی رضا کے لیے خلوص سے استخارہ کرتا ہے تو اس کا کسی نہ کسی کی طرف رجحان ہو جاتا ہے. اگر کرنے کی طرف رجحان ہو جائے تو کر لینا بہتر ہے، نہ کرنے کی طرف رجحان ہو تو نہ کرے آدمی، لیکن کرنے کی طرف رجحان ہو اور نہ کرے تب بھی کوئی گناہ نہیں، اور نہ کرنے کی طرف رجحان ہو جائے کر لے تب بھی کوئی گناہ نہیں. پر اس سے غیب کو کچھ پتہ نہیں چلتا، استخارہ کرنے کے بعد بھی جو کام کیا جائے گا اس میں کامیابی بھی ہو سکتی ہے، اس میں ناکامی بھی ہو سکتی ہے، اس میں فائدہ بھی ہو سکتا ہے، اس میں نقصان بھی ہو سکتا ہے. اس سے غیب کا علم نہیں ہوتا، یہ ایک مسنون عمل ہے جو موجب برکت ہے، اس کے بعد آدمی کو پیشمانی نہیں ہوتی. تو اس کو استخارہ کر لیا جائے، استخارہ کرنے کے بعد پھر اللہ پہ بھروسہ کر کے اس کام کو کر لیا جائے. تو یہ کیسا اچھا طریقہ ہمارے دین کے اندر بتایا گیا ہے کہ جس میں جلد بازی نہیں، बे सोचे समझे काम करना नहीं है, बे सोचे समझे करने काम करने का अंजाम सिवाय परेशानी के और नाकामी के कुछ नहीं। तो इस तरह से अगर किसी अहम काम को अंजाम दिया जाएगा तो इंशाल्लाह ताला उसके अंदर फिर आदमी को बाद में नदामत नहीं होती, उसके अंदर आदमी को शर्मिंदगी नहीं होती, उसमें आदमी को अफसोस नहीं होता, इसलिए कि उसने अपने तौर पर भी गौर कर लिया, अब राय लोगों से राय भी ले ली, मशवरा भी कर लिया, फिर इस्तखारा भी कर लिया, अब आगे जो भी वो मुकद्दर है, अब इसके बाद जो कुछ भी वो मुकद्दर है, अच्छा भी मुकद्दर हो सकता है बुरा भी मुकद्दर हो सकता है, दोनों सूरतें सामने आ सकती है, अब जो भी आ जाए बस अल्लाह ताला की रजा के लिए उसे कबूल करें, अगर कामयाबी हो जाए अल्लाह का शुक्र अदा करें, नाकामी हो जाए सबर करें और फिर उसकी जो भी तलाशी हो सकती है उसे करें। बहरहाल जल्दबाजी से हजरत ने बचने की तरकीब फरमाई, दीन या दुनिया काम हो सबके अंदर जल्दबाजी से आदमी को बचना चाहिए और तदब्बुर से और फिक्र से आराम और सुकून से काम करना चाहिए। एक नसीहत उसने ये फरमाई है कि बगैर मशवरे के कोई काम ना करे, इसका ताल्लुक भी अहम उमूर से है, दीन या दुनिया के जितने भी अहम उमूर हैं उसके अंदर मशवरा करना ये अल्लाह ताला की तल्कीन है। अल्लाह जल्ला शानहू ने कुरान करीम में सरकार दो आलम जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को सहाबा इकराम से मशवरे की ताकीद फरमाई है, वशाविरहुम फिल अम्र, और इन सहाबा इकराम से अहम मामलात में मशवरा किया कीजिए। तो सरकार दो आलम जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो सैयदुल अव्वलीन वल आखिरीन है, रहमतुल लिल आलमीन है, अल्लाह की मखलूक में उनसे बढ़कर किसी को इल्म नहीं है और उनका बरा रास्त अल्लाह ताला से ताल्लुक है, आप पर अल्लाह की तरफ से वही आती है, जिब्रील अमीन आप पर वही लेकर के आते हैं, तो जाहिरन तो आपको किसी चीज की भी जरूरत नहीं, सादा ग्राम से मशवरे की बजाय जरूरत नहीं, लेकिन इसके बावजूद अल्लाह पाक ने हुजूर को हुक्म दिया कि आप सहाबा इकराम से मशवरा फरमाया करें। तो जब हुजूर को मशवरा का अल्लाह ताला हुक्म दे रहे हैं तो हम और आप तो कुछ भी नहीं, ना हमारी अकल पूरी है, ना हमारी समझ पूरी है, ना हमारे पास इल्म पूरा है, हमारे हर चीज नाकिस कर नाकिस, और हम तो हर लिहाज से नाकिस ही नाकिस हैं, और हमारी तो बेहतर ही नहीं, तो फिर हमें मशवरे की जरूरत ना, ये बड़ी नासमझी की बात है। ज्यादा अहम उमूर के अंदर हर शख्स को मशवरा करना गुजीर है, यहाँ तक के अपनी इस्लाह और तरबियत के सिलसिले में भी हर शख्स मशवरे का मोहताज है। अभी असर के बाद हजरत का मकबूज पढ़ा गया, उसी से वसीयत की तशरीह होती है, और भी जगह हजरत ने ये बात इरशाद फरमाई है, जिसे खुलासा ये है कि जब तक जाब्ते के बड़े मौजूद हों, जब तक जाब्ते के बड़े मौजूद हों, जैसे किसी का शेख मौजूद है, पीर साहब मौजूद हैं, तो अपने तमाम इस्लाही उमूर के अंदर अपने शेख से मशवरा करना चाहिए, जो भी हाल हो अच्छा हो या बुरा हो उसके सामने बयान करें, चाहे जुबानी बयान करे, अगर जुबानी बयान करने का मौका हो, या लिख करके पेश करे, अगर लिख कर पेश करने का मौका हो, और फिर उनसे मशवरा करें और जो कुछ वो हिदायत दें फिर उसके मुताबिक अमल करें, इसको इत्तला व इत्तबा कहते हैं। अगर किसी का कोई शेख नहीं है, मतलब किसी के शेख का इंतकाल हो चुका है, तो ऐसी सूरत में बाल लोग बस फिर किसी को शेख नहीं बनाते, ये भी गलती और कोताही है। याद रखो कोई शख्स भी शेख की जरूरत से बेनियाज नहीं है, जैसा अल्लाह ने फरमाया कि भाई अगर रास्ते के किसी के बड़े ना रहे, अव्वल तो मशायख के लिए फरमा रहे हैं कि जो शेख हो उसको भी चाहिए कोई किसी न किसी को शेख बनाकर रखे, और अपने अहम और खसूसी हालात में और मामलात में उस शेख से मशवरा करके उस पर अमल किया करें। खुद पीर बन चुका है और खुद मुसले बन गया है, हजारों आदमी उससे रुजू करते हैं और ये उनको मशवरा देता, फिर भी ये मशवरे से बेनियाज नहीं, इसको अपनी इस्लाह के लिए, इस کو اپنی تربیت کے لیے اب بھی شیخ کی ضرورت ہے. پیدا موجودہ مشائخ میں سے کسی ایک کو اپنا بڑا بنا لے اور اپنا شیخ بنا لے, چاہے باقاعدہ اس کے ہاتھ میں بیعت نہ ہو. یہ بیعت ہونا ضروری نہیں ہے, لیکن اہم امور میں مشورہ لینے کی عادت ڈالے اور اپنے آپ کو اس سے فارغ نہ سمجھے. یہ نہ سمجھے کہ بھائی میں تو پیر بن گیا اور میں تو شیخ بن گیا, مجھے کیا ضرورت ہے مشورے کی. نہیں بھائی, مشورے کی ضرورت تو زندگی کے ہر موڑ پر ہے, ہر وقت اس کی ضرورت ہے. لہٰذا اس کو چاہیے کہ اگر اس کا شیخ فوت ہو گیا ہے تو اس کو چاہیے کہ موجودہ شیوخ میں سے کسی کو اپنا شیخ بنا لے اور پھر اپنے اہم امور میں اس سے مشورہ لیا کرے. اب بعض دفعہ ایسا ہوتا ہے کہ آدمی کی اتنی عمر ہو جاتی ہے کہ آپ ضابطے کے بڑے بھی رخصت ہو جاتے ہیں, وہی بڑا ظاہری طور پر رہ گیا. تو فرمایا اہل صورت میں اسے چاہیے کہ پھر وہ اپنے چھوٹوں سے مشورہ کرے. بھائی سرکار دو عالم نظام رسول اللہ صلی اللہ علیہ وسلم امت میں سب کے بڑے, آپ کو اپنے چھوٹوں یعنی صحابہ اکرام سے اللہ تعالیٰ نے مشورے کا حکم دیا. لہذا ہمیں چاہیے کہ پھر اپنے اس چھوٹوں سے مشورہ کریں, اساتذہ اپنے طلبہ سے مشورہ کریں, مشائخ اپنے چھوٹے جو عمر کے لحاظ سے یا علم کے اعتبار سے تقوی کے اعتبار سے بظاہر چھوٹے معلوم ہوتے ہیں ان کے سامنے اپنا حال رکھیں اور ان سے مشورہ دیں. تو دیکھو مشورے کی اس قدر ضرورت ہے. جس کے لیے محض عقل مند ہونا کافی نہیں, وجہ اس کی ہے کہ بعض مرتبہ آدمی عقل مند بھی ہوتا ہے, عالم بھی ہوتا ہے اور مان لو شیخ بھی ہوتا ہے. تو وہ جو کسی اہم کام کو انجام دینا چاہتا ہے, بعض مرتبہ اس کے بعد پہلوؤں کی طرف اس کی نظر ہوتی ہے, بعض کی طرف نہیں ہوتی. مشورے میں اللہ پاک نے برکت رکھی ہے کہ جو پہلو ہمارے سامنے نہیں ہے ان پر بھی دوسروں کی رائے سامنے آ جاتی ہے. اور رائے سامنے, اب سب رائے سامنے آ گئی, اب سب رائے سارے پہلو سامنے آ گئے, اب اس میں سے بہتر رائے کو اختیار کرنے میں آسانی ہو جاتی ہے. اس طرح آدمی غیر معمولی نقصان ہونے سے یا ناکام اور نامراد ہونے سے بچ جاتا ہے. گھریلو کام ہو تو گھر والوں سے مشورہ کر لو, دوستوں سے متعلق کام ہو تو دوستوں سے مشورہ کر لو, کاروباری معاملات ہو تو کاروباری لوگوں سے جو آپ کے مختلف مہربان ہو ان سے مشورہ کر لو, دینی امور ہوں اس میں مسئلے مسائل ہوں تو اہل فتوی حضرات سے مشورہ کر لو, اور اگر اصلاح و تربیت کے معاملات ہوں تو اپنے مشائخ سے مشورہ کر لو. لیکن مشورہ کرنے کی عادت ہونی چاہیے. جو آدمی اپنے آپ کو سمجھتا ہے مجھے مشورے کی ضرورت نہیں ہے, تو بعض مرتبہ وہ تکبر کے اندر مبتلا رہتا ہے اور تکبر میں مبتلا ہونے کا انجام ذلت ہوتی, رسوائی ہوتی, ناکامی ہوتی, نامرادی ہوتی, اور مشورہ کرنے میں برکت ہوتی, خیر ہوتی, کامیابی ہوتی ہے, کامرانی ہوتی ہے. اس لیے چاہے وہ ذاتی معاملات ہوں اور چاہے وہ اصلاح و تربیت کے معاملات ہوں, چاہے وہ شادی بیاہ کے معاملات ہوں اور چاہے وہ کاروباری معاملات ہوں, ہر معاملے میں ہمارے اندر عادت ہونی چاہیے مشورہ کرنے کی. حضرت خالد رحمۃ اللہ علیہ کی یہ وصیت. اللہ کا شکر ہے ہمیں دارالعلوم میں اپنے اساتذہ کو اسی طرح دیکھا, اسی طرح پایا کہ ہر اہم کام میں, یہاں تک کہ چھوٹے چھوٹے ضروری کاموں کے اندر بھی اپنے متعلق حضرات سے مشورہ کرنے کا معمول. بڑے حضرت رحمۃ اللہ علیہ بھی ایسی اور یہ باقی حضرات بھی الحمد للہ سب کو اسی طرح پایا. اس میں یہ ہوتا ہے کہ اللہ تعالیٰ نے کاموں میں بڑی برکت رکھی, بڑی سہولت رکھی. بہت کم ایسا ہوتا ہے کہ کوئی غلطی ہو, کوئی نقصان ہو, ورنہ تو عام طور پر بڑی آفیت رہتی, بڑی راحت اور بڑی سہولت رہتی. اس لیے حضرت کی یہ نصیحت بڑی اہم ہے اور وصیت سے پلے باندھنے کی. اور ایک نصیحت حضرت نے یہ فرمائی ہے کہ غیبت کرنا قطن چھوڑ دے, غیبت کرنا قطن چھوڑ دے. اب یہ تو ظاہر قرآن و حدیث کا حکم ہے, قرآن و حدیث کے اندر غیبت کرنے کو حرام قرار دیا گیا, اور اپنے مردہ بھائی کے گوشت کو کھانے کے برابر قرار دیا. اس لیے حضرت نے اگر نصیحت فرمائی ہے تو یہ اور زیادہ اہم ہو گئی. ایک تو قرآن حدیث کا حکم ہے ہی, اصل تو قرآن حدیث کا یہ حکم ہے کہ ہمیں غیبت سے بچنا چاہیے. پھر جب حضرت نے نصیحت فرمائی تو حضرت نے کچھ دیکھ کر نصیحت فرمائی. اس لیے یہ اہم بہت, یہ حضرت کی وصیت بہت ہی اہم ہے. اس لیے کہ یہ مرض اتنا عام ہے, اتنا عام ہے, اتنا عام ہے شاید ہی کوئی اس گناہ سے بچنے والا ہو. ورنہ عام طور پر یہ گناہ ہر جگہ پایا جاتا ہے. پہلے کسی زمانے میں کہا جاتا تھا کہ عورتوں کے اندر یہ مرض بہت زیادہ پایا جاتا ہے, لیکن اب تو دیکھنے میں آتا ہے کہ عورتیں مرد سب ایک دوسرے سے بڑھ کر. عورتوں میں یہ گناہ بہت پایا جاتا ہے, مردوں کے اندر بہت گناہ پایا جاتا ہے, اور اس کی ایک وجہ یہ ہے کہ زیادہ بولنے کی عادت پڑی. چپ رہنے کی عادت نہیں, تو یہ اس کا علاج کہ ہم میں سے ہر آدمی سب سے پہلے خاموش رہنے کی عادت ڈالے. جب خاموش رہے گا تو پھر کم بولے گا, اور جب بولے گا تو انشاءاللہ غیبت سے بچنا آسان ہوگا. یہ جو بہت زیادہ بولنے کی عادت ہے نا کہ بس جہاں بیٹھ رہے ہیں باتیں کر رہے ہیں, جہاں بیٹھے ہیں باتیں کر رہے ہیں, جہاں بیٹھے ہیں باتیں کر رہے ہیں, تو باتیں کہاں کی کریں گے؟ باتیں جو ہوں گی وہ یا تو پھر فضول باتیں ہوں. فضول باتوں سے کہتے ہیں جس کے اندر نہ دین کا فائدہ نہ دنیا کا فائدہ, تو اسے کہتے ہیں فضول بات. فضول بات خود ایک گناہ ہے جس سے بچنے کا حکم. اب اس فضول بات کے اندر آدمی پھر ادھر ادھر کی دو چار باتیں کرے گا, پھر ضرور کسی نہ کسی کی برائی کرے گا. تو فضول باتیں کرنے کی وجہ سے غیبت کے اندر ہی مبتلا ہو جاتا ہے. کبھی کبھی بہتان اور الزام تراشی کی گناہ میں مبتلا ہو جاتا ہے, بعض دفعہ استحضاء اور مذاق کی گناہ میں مبتلا ہو جاتا ہے. یہ فضول گوئی زیادہ بولنے کی عادت انسان کو بڑے بڑے گناہوں کے اندر مبتلا کرتی ہے, جس میں سر فیض غیبت کرنے گناہ ہے. اور سب جانتے ہیں غیبت اسے کہتے ہیں کہ کسی آدمی کے پیٹ پیچھے کسی کے ایسا کسی کی ایسی بات کرنا, کسی کے بارے میں ایسی بات کرنا کہ اگر وہ سنے تو اس کو برا لگے. یہ بات اگر اس کو معلوم ہو کہ فلاں نے میرے متعلق کہی تو یہ بات اس کو ناگوار گزرے, کس کا نام غیبت ہے. اب یہ ہمارے اندر اتنی کثرت سے پائی جاتی ہے کہ بس جہاں دیکھو غیبت, جہاں دیکھو غیبت. اس کا نتیجہ یہ ہے کہ آپس میں لڑائیاں ہیں, آپس میں جھگڑے ہیں, آپس میں نااتفاقیاں ہیں, آپس میں ایک دوسرے سے نفرتیں ہیں, اور گھر گھر جہنم بنے. پھر گھر کے سارے افراد ایک دوسرے کی برائی کرنے کی گناہ میں مبتلا ہیں, عورتیں بھی ایک دوسرے کی برائیاں کر رہی ہیں, مرد بھی ایک دوسرے کی برائیاں کر رہے ہیں اور غیبتیں کر رہے ہیں. اس کا نتیجہ یہ ہے کہ سب کے دل ایک دوسرے سے متنفل ہیں, سب کے دل ایک دوسرے سے پھٹے ہوئے ہیں, سب کے دل ایک دوسرے سے ہٹے ہوئے ہیں. اس کا نتیجہ یہ کہ روز برائیاں ہو رہی ہیں اور روز ہی دل کٹ رہے ہیں, دل پھٹ رہے ہیں, جس کے نتیجے میں آپس میں سکون نہیں ہے, احترام نہیں ہے, عزت نہیں ہے, ادب نہیں ہے, سکون نہیں ہے, چین نہیں ہے. گھر گھر کے اندر لڑائی ہو, بھائی بھائی کے اندر لڑائی ہو رہی ہے, وجہ کہ سب ایک دوسرے کی برائی کرنے کی گناہ کے اندر مبتلا ہے. اس لیے اس گناہ سے بہت زیادہ بچنے کی ضرورت ہے. حضرت آدم اکوانی پر رحمۃ اللہ علیہ کا قصہ میں نے پہلے بھی کئی مرتبہ سنایا آپ کو کہ ایک شخص حضرت خدمت میں آیا اور کافی عرصے تک حضرت خدمت میں رہا. ایک دن اس نے آ کیا کہ حضرت میں آپ سے پہلے بڑے بڑے علماء اور بزرگوں کی خدمت میں رہا ہوں اور کبھی نہ کبھی میں نے کسی کی زبان سے کسی نہ کسی کی برائی سنی. آپ پہلے شخص ہیں کتنے عرصے سے میں آپ کی خدمت میں رہتا ہوں اور رہا ہوں, لیکن حضرت آپ کی زبان سے کبھی میں نے کسی کی برائی نہیں سنی. آپ کسی غیبت ہی نہیں کر رہے. حضرت نے فرمایا میں بیوقوف ہوں جو میں کسی کی غیبت کروں؟ میں بیوقوف ہوں جو اپنی نیکیاں کسی دوسرے کو دوں؟ اس لیے کہ جو کسی غیبت کرتا ہے ایک روایت کے مطابق اس کی نیکیاں اس کو مل جاتی ہیں جس کی وہ برائی کرتا ہے. میری نیکیاں میں کروں اور غیبت کر کے دوسرے کو دے دوں, میں بیوقوف ہوں کہ میں اپنا سرمایہ دوسروں کو دوں؟ اگر کروں گا تو اپنی ماں ہی کروں گا. اب تو ہو گیا کہ آپ تو قبل تو کسی غیبت نہیں کرتے, لیکن کریں گے تو اپنی ماں ہی کیوں کریں گے؟ کہ ماں ہی فالتو رہ گئی غیبت کرنے کے لیے. ہاں اس کی وجہ یہ ہے کہ تاکہ بیٹے کی نیکیاں ماں کے پاس رہیں اور گھر کی نیکیاں گھر میں رہیں. کروں گا تو اپنی ماں ہی کروں گا, تاکہ کم از کم میری نیکیاں میری ماں کو ملیں. تو बेटे की नेकियां माँ के पास हो, माँ की नेकियां बेटे के पास हो, तो घर की नेकियां घर के अंदर हो, तो कहीं गई तो नहीं ना भाई। नेकी तो आखिरत का सिक्का है, ये तो फरमाया है आखिरत के, इसके लिए हिफाजत करनी चाहिए। तो अगर ये बात अगर हमारे जहन में भी अल्लाह के लिए बैठ जाए तो हमारी जुबानें बंद हो जाए और इंशाल्लाह ये लेबर की आदत हमारी छूट जाए। तो हजमान आज बोलने पर रहमतुल्लाह अलैह लोगों के क्या कैसे अल्लाह ने उनको समझ दी थी और कैसे अल्लाह ने उनको अकल अदा फरमाई थी। इसे कहते हैं आखिरत की समझ, इसे कहते हैं तफक्कु फिद्दीन, कि आदमी अकल से ऐसे ऐसा काम ले कि जिससे उसकी नेकियां माफूज हों, इधर उधर जाया ना होने पाए। हजमान आजम बुरानी को रहमतुल्लाह अलैह की समझ बूझ के वो किस्सा याद आया कि एक मरतबा किसी शख्स ने उनको देखा कि दोपहर को जोहर की नमाज पढ़ने के लिए मस्जिद में तशरीफ ले जा रहे, गर्मियों का नमाज, चिलचिलाती धूप निकली हुई और गर्मी बला की पड़ रही, धूप में चलना मुश्किल हो रहा है। तो हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह मकानों के साए में होते हुए मस्जिद की तरफ जा रहे, क्योंकि धूप में चलना गर्मी की वजह से मुश्किल था। अचानक एक मकान जब आया तो उसका साया छोड़कर धूप में चलने लगी, फिर जब उसका साया गुजर गया तो दूसरे मकान के साए में से फिर चलने लगी। तो जो साथ था खाते उसने हजरत जी आपने रास्ते में रास्ता क्यों तब्दील फरमाया, पहले तो आप मकानों के साए में चल रहे थे, फिर जनाब कोई दूर जाकर के आपने मकान का साया छोड़ दिया और फिर आगे फिर दोबारा दूसरे मकानों के साए में चलने लगे। तो हजरत फरमाया जिस मकान के साए से मैंने अपने आप को बचाया वो मेरा मकरूज है। और हदीस में आता है कि मकरूज से थोड़ा सा नफा हासिल करना भी सूद है। तो मैंने गवारा ना किया कि ये मेरा मकरूज है, मैं इसके मकान के साये से नफा उठाऊं, कहीं ये भी कुल्लू कदीन जरा नफा तो वह रिबा के अंदर दाखिल ना हो जाए, इसलिए मैंने एहतियात की। क्योंकि हर वो कर्ज जिस पर जरा से भी नफा हासिल हो वो रिबा है और सूद है और सूद हराम। तो अगर से फतवे के रूप से उसके साये में चलना कोई गुनाह नहीं था और जायज था, मगर हजरत ने तकवे के ऊपर अमल फरमाया और तकवे पर अमल करते हुए मकरूज के मकान के साये से भी शिनाह फरमाया। अब ये समझ बूझ की बात है, शरण तो उनके जिम्मे ऐसा करना लाजिम नहीं था, लेकिन एहतियात करने का तो ईद तो हमारे नहीं है, लेकिन उन्होंने तकवे पर अमल फरमाया। तकवे पर अमल करते हुए ऐसे दफीक फतवे पर अमल फरमाया कि दूर के एतमाद से भी अपने आप को बचाया कि ये भी एक तरह से मकरूज से नफा उठाना है और उससे नफा उठाना नहीं चाहिए। ये है समझ हुआ कि हमारे और आपकी समझ से तो बाला है, लेकिन उन्होंने इस पर अमल करके दिखाया। ऐसे एक और किस्सा उनका याद आया कि हजरत ने किसी को कर्ज दिया, मतलब कर्ज भी देते रहते और फिर जो कर्ज देने से आज हुआ तो फिर उसको माफ भी कर दिया करते। तो एक आदमी को वक्त रोज हजरत ने कर्ज दिया, कर्ज देने के बाद उससे तय हो गया कि फला तारीख को वो पैसे अदा करेगा। वो तारीख आ गई है लेकिन वो बेचारा किसी वजह से पैसे अदा नहीं कर सका। तो अब उसने हजरत से मिलना आहिस्ता आहिस्ता कम कर दिया। पहले तो बाकायदा मजलिस में भी आया करता था, लेकिन जब मुकदा वक्त पर पैसे न दे सका तो उसने मजलिस में भी आना छोड़ दिया। लेकिन रास्ते में कहीं मुलाकात हो जाती तो मिल लिया करते थे, फिर आहिस्ता आहिस्ता उसने रास्ते में भी कतराना शुरू कर दिया, मिलना छोड़ दी। जिस गली में से हजरत आते और वो देख लेता कि हजरत आ रहे तो गली छोड़कर दूसरी गली में चले जाते। इस शर्म की वजह से कि मैं हजरत के पैसे वक्त पर नहीं दे सका, अब हजरत के सामने किस मुंह से जाऊं। तो हजरत ने भाप ली और समझे कि भाई इसने आना भी छोड़ दिया, अब मिलना भी छोड़ दिया, अब रास्ते में भी ये कतराने लगा। तो एक दिन उसने हजरत ने देखा कि वो उस गली में दाखिल हुआ जिसमें हजरत आ रहे थे, वो उसे गली छोड़कर दूसरी गली में चला गया। हजरत तेजी से गया जाकर के उसको पकड़ लिया और फरमाया कि भाई क्या बात है, तुमने मिलना से ना क्यों छोड़ दिया। मैं हजरत वजह जाहिर है कि मैंने आपसे कर्ज लिया था और मैं हर वक्त पर देने सका और खासा वक्त गुजर गया, मुझे शर्म आती है आपके पास आते हुए भी और शर्म आती आपसे मिलते हुए भी कि आप क्या कहेंगे कि इसने फला वक्त कर्ज देने का वादा किया था, कर्ज भी नहीं दिया इसने, तो इसलिए मैंने मिलना छोड़ दिया। तो हजरत फरमाया देखो भाई खर्चे का मामला तो है, पैसे के लेन देन का मामला, और मिलना जुलना ये हमारा तुम्हारा बगैर पैसे के का। तो पैसे की वजह से ये मिलना जुलना मत छोड़, तुम्हारा मेरे पास आना, मुझसे मिलना, मेरा तुमसे मिलना, एक अच्छी बात थी। तुमने पैसे न दे सकने की वजह से इसको क्यों छोड़ दिया, इसको तो बाकी रखो, बाकी रहे पैसे तो जब तुम्हारे पास हो दे देना, नहीं हो तो मुझे बता देना, मैं माफ कर दूंगा। हम तो ये कहेंगे कि भाई हम तो पीछा करेंगे, मुतालबा करेंगे, मुतालबा करने में कोई हरज भी नहीं, इसलिए कि हमारा हक है। लेकिन ये अजीम अखलाक और ये बर्ताव, ये तो मामूली बात है, ये बड़ों से ही बातें मालूम होती हैं और उन्हें सीखी जाती है। तो उन्होंने उससे ये कहा कि भाई तू पैसे नहीं दे सक रहा है तो कोई हर्ज नहीं, मैं उसमें मोहलत दे दूंगा, लेकिन मिलना जुलना नहीं छोड़ना चाहिए, एक दूसरे मिलना जुलना ये तो बगैर पैसे के पहले से था कि बदस्तूर रहना चाहिए, और तुमसे नहीं दिया जा रहा, तुम अपनी माजरत कर दो और हो सकेगा तो मैं उसमें मोहलत दे दूंगा। और आप तो पर आप होने पर अहमदुल्ला ने पीछे देखते थे कि बिल्कुल आजिज हो गया, तो आप भी कर दिया करते। शेख उल अजहर के तकरीर का किस्सा याद आया कि हज़रत इमाम अबू हनीफ़ा रहमतुल्लाह ने कपड़े का कारोबार था, और आपके कारखाने से जिसमें कपड़ा तैयार होता था, और बहुत से लोग उसके अंदर हजरत के सिर्फ नौकर थे जो कि कपड़ा फरोख्त किया करते थे, ब्रोकर थे हजरत, जिनके जरिए हजरत कपड़ा फरोख्त होता था। तो हजरत ने एक नौकर के हवाले अपना एक कपड़ा उसके हवाले किया, और ये फरमाया कि भाई फला कल के दिन ये कपड़ा मार्केट में जा करके किस रेट पर बेच देना। ये फरमाया, ये फरमाने के बाद अब वो नौकर जब हजरत का कपड़ा लेकर मार्केट में गया तो मार्केट में वो कपड़ा नायाब था और उसके रेट तेजी से बढ़ रहे थे। तो जब कोई चीज नायाब होती तो महंगी हो जाती, जब माल बहुत हो जाता सस्ती हो जाती। लिहाजा उसने ये सोचा कि ये कपड़ा तो मार्केट में है नहीं, अगर मैं इसको दो तीन दिन रोक लूँ तो इसके दुगने दाम हो जाएंगे इंशाल्लाह, और हजरत को दुगना नफा हो जाएगा। अभी तो उसने कहा कि भाई 10 रुपये में बेच देना, फिर 20 रुपये में बिकेगा, दुगना फायदा हो जाएगा हजरत। तो उसने ऐसे किया कि उस कपड़े को 3 दिन के लिए स्टॉक कर लिया और अपने गोदाम में रख छोड़ा। 3 दिन के बाद वापस उसके दुगने पैसे हो गए, बजाय 10 के और 20 रुपये पैसे बिकने लगा। अब तीसरे दिन उसने जना वो मार्केट में माल लाया और 20 रुपये गज बेच करके और पैसे लेकर के हजरत के पास पहुंचा। उसने बड़ा खुश था कि हजरत तो बड़े खुश होंगे, वही तुमने तो माशाल्लाह दुगना नफा मुझको ला कर दिया, 10 रुपये के बजाय 20 रुपये गज तुमने बेच दिया। अब जना वो जो पैसे लेकर के आया और कहा कि हजरत वो मैं इतना गज कपड़ा था आपने मुझे बेचने के लिए दिया था, और आपने फरमाया था 10 रुपये गज बेच देना, मैंने 20 रुपये गज बेचा। सोच रहा कि हजरत शाबाश देंगे, तो अपने बजाय शाबाश देने हजरत ने आ रहे थे तो मेरे 10 रुपये भी गंवा दी। जब मैंने कहा था 10 रुपये बेचना तो तुमने 20 रुपये में क्यों बेचा, इसका मतलब ये कि तुम लोगों को तकलीफ पहुंचाई, और फतवे के रूप से चाहे जायज था ये, मगर हजरत ने इसे गवारा नहीं किया कि तुमने लोगों को कपड़ा न बेच कर तकलीफ पहुंचाई, महंगा बेच करके लोगों को उनका नुकसान किया। मुझे तो 20 रुपये नहीं चाहिए थे, मुझे 10 रुपये चाहिए थे, मैं तो चाह रहा था कि लोगों को सहूलत से कपड़ा मिले और किसी को तकलीफ ना हो, और तुमने 3 दिन इसको अपने पास रखकर महंगा हो गया, महंगा लोग लेने पे मजबूर हुए, तो भाई तुमने तो एक तरह से जखीरा अंदोजी कर ली, और जखीरा अंदोजी करके तुमने इसको महंगा बेचा, मुझे ये 20 रुपये भी नहीं चाहिए। अब जाओ ये 20 ठीक है, जो 20 रुपये तुमने बेचा सारा का सारा खैरात करो, मुझे ऐसा पैसा नहीं चाहिए जिसमें लोगों को तकलीफ पहुंची। मुझे शाबाश ने फरमाया भाई तुमने तो मेरे 10 रुपये भी जाया कर दिए, और फिर जनाब सारे के सारे पैसे से मत जाओ, ये सब खैरात करके आओ गरीबों के लिए, मिस्कीनों के लिए, मुझे ऐसे पैसे नहीं चाहिए। अब फतवे के रूप से तो जायज था, लेकिन हजरत तो तकवे के आला मकाम पर फाइज थे, तकवे के रूप से हजरत ने इसको अपने लिए सही न समझा, इसलिए वो 10 रुपये जो कि वाकई सही थे वो भी हजरत ने अपने इस्तेमाल में न लिए। किस दर्जे का हजरत ने अल्लाह ने हजरत ने तकवा इख्तियार किया, वो उस तकवे की बरकत थी कि लिखा है कि हजरत इमाम अबू हनीफ़ा रहमतुल्लाह अलैह के खजाने में उनके इंतकाल के वक्त 56 करोड़ रुपए थे। 56 करोड़, अब तो 56 अरब होंगे, चल के एतबार से 56 अरब रुपये। तो आदमी के तकवे से आदमी के रिस्क में बरकत होती है, इसको हमेशा याद रखना। जितना आदमी का तकवा होगा उतने ही उसके रिस्क में इजाफा होगा, बरकत होगी उसके, खैर होगी उसके। तो हजरत सिर्फ गैबत ही से नहीं बचते थे, दूसरे मौकों पर होने वाले छोटे बड़े गुनाहों से भी परहेज फरमाते। इसलिए हमें गैबत से बतौर खास बचने का एहतमाम करना चाहिए और अपने अखलाक के आवाज को सामने रखना चाहिए कि किस तरह वो छोटे बड़े गुनाहों से, जाहिर और बातिनी गुनाहों से परहेज करते थे, जिसके नतीजे में अल्लाह ताला ने उनको इल्म भी कितना अता फरमाया, अमल भी कैसा अता फरमाया, तक्वा भी कैसा अता फरमाया। तो ये सब पढ़ने सुनने के लिए नहीं बल्कि अमल करने के लिए, कि हम अपने अपने इस्तेदाद के मुताबिक, अपने इस्तेदाद के मुताबिक उनके तरीके पर अमल करें। जब अमल करेंगे ना इंशाल्लाह ताला हम पर भी ऐसी अल्लाह ताला की रहमतों की बारिश होगी जैसे उन पर हुई, और जैसे अल्लाह पाक ने उनको आला मकाम अता फरमाया था उनकी जूनियों में इंशाल्लाह हमें भी जगह मिल सकती। सबसे ज्यादा हमें और सबसे पहले हमें गैबत से बचने की तवज्जो देने की जरूरत है। ये ऐसा गुनाह है कि जाहिर तौर पर जो लोग दीनदार कहलाते हैं वो भी इसके साथ मुब्तला नजर आते हैं। जाहिर तौर पर आलिम है, फाजिल है, हाफिज है, कारी है और मुत्तकी है, परहेजगार है, नमाज रोजे पाबंद है, हाजी नमाजी है, तस्बीहात भी पढ़ते हैं, तिलावत भी करते हैं, लेकिन गैबत से बचने वाले आपको बहुत कम नजर आते। वो भी जहाँ बैठेंगे किसी न किसी की गैबत में मुब्तला हो जाएंगे। तो गैबत ऐसा बदतरीन गुनाह है कि ये बहुत ही ज्यादा आम है, और इतना आम है कि नमाजियों के अंदर ही पाया जाता है, मर्दों के अंदर ही पाया जाता है, औरतों के अंदर ही पाया जाता है, हाजी नमाजियों में ही पाया जाता है, नहीं पाया जाता। तो जब कोई गुनाह ज्यादा आम हो जाए तो एक मुसीबत ये आ जाती है कि उसकी अहमियत घट जाती है। और हदीस में फरमाया गैबत अशद्दु मिनज़्ज़िना, गैबत जो है जिना से भी ज्यादा सख्त है, गैबत का गुनाह जिना से भी ज्यादा सख्त है। इसकी एक वजह यह बयान की उलमा ने कि जिना को तो आदमी गुनाह समझता है, गैबत को आदमी गुनाह नहीं समझता। जिना करेगा तो अपने आप को जलील समझेगा, हकीर समझेगा, तौबा करेगा, अल्लाह से पीर मिलाकर माफी मांगेगा। गैबत करके दिल ही बुरा नहीं होता, जब दिल बुरा नहीं होगा तो नदामत पैदा नहीं होगी, अपने आप को बुरा नहीं समझेगा, जब अपने को बुरा नहीं समझेगा तौबा कहां से करेगा। ऐसे आदमी को पास होगा तौबा की भी तौफीक नहीं होती। इसलिए जरूरी है कि हम अपनी जुबान काबू न करें, और गैबत से बचने का बेहतरीन तरीका यही है कि अव्वल तो खामोश रहने की आदत डाले, और जब जरूरत हो तो शुभ बोले। अल्लाह ने जुबान बोलने के लिए बनाई है, बस किसका ख्याल रखें, किसी की गैबत न हो, किसी का इस्तेहज़ा ना हो, किसी का मजाक ना हो। बस जायज़ बात बोले, दीन की बात बोले। जायज़ बात का ताल्लुक दुनियावी उमूर से होता है आमतौर पर, और दीन का ताल्लुक दीनी बातों का ताल्लुक दीन से होता है। रोज़ के मुताबिक बोलने में कोई हर्ज नहीं, लेकिन इसका ख्याल रखें कि जुबान से किसी की गैबत ना होने पाए। अगर किसी की गैबत हो जाए तो फिर दो बोलते, अगर हमारा गैबत करना उसे मालूम हो गया तब तो उससे माफ़ी मांगना भी जरूरी है। मैं तौबा काफी नहीं, तौबा के लिए जरूरी है, तौबा के मुकम्मल होने की जरूरी है कि जिसकी गैबत की है, जिसको पता चल गया कि हमने उसे गैबत की है, उससे ही माफी मांगे, क्योंकि उसका दिल दुख गया। तो मुसलमान का दिल दुखाना जायज नहीं, और जब तक वो माफ़ नहीं करेगा उस तक माफ़ी मुकम्मल नहीं होगी, तौबा मुकम्मल नहीं होगी, जैसे उससे ही माफी मांगे। और अगर उसको अभी इल्म नहीं हुआ है तो फिर खाली तौबा भी काफी, फिर तौबा भी एक कौल के मुताबिक काफी हो जाएगी। किस तरह से गैबत करने से अपने आप को बचाएं, जिसे बच निगाह गुनाह बहुत आम है, ऐसी गैबत करने गुनाहें बहुत आम है। बच निगाह का ताल्लुक आंखों से और गैबत का ताल्लुक जुबान से। जुबान के गुनाह से भी बचने का बड़ा ख्याल करें, बड़ा ध्यान करें, बड़ा एहतमाम करें, ऐसी अपनी नज़र की हिफाजत के लिए बड़ा ख्याल बड़ा ध्यान करें कि इन दोनों का ताल्लुक बड़ा रहा दिल से, कि बच निगाही से भी दिल खराब होता है और गैबत करने से भी दिल खराब होता है, दिल पर ध्यान उठा लगता है, जिसके नतीजे में जैसे बदनिगाही की आदत पड़ जाए तो आदमी को अपने आप को गुनहगार नहीं समझता और रात दिन गुनाह करता रहता है, दिल क्या होता रहता है। ऐसी गैबत करने से भी आदमी को महसूस नहीं होता कि मैं गैबत कर रहा हूँ, और बेखौफ को खतर करता रहता है, और आहिस्ता आहिस्ता उसका दिल क्या होता चला जाता है, और एक ऐसा मकाम भी आ जाता है कि इंसान अल्लाह बचाए तो तौबा की तो नहीं। तो तौबा तो जब करेगा जब आदमी को एहसास होगी मैं गुनाह कर रहा हूँ, जब गुनाह का एहसास ही खत्म हो जाएगा तो गुनाह का तौबा कहाँ से करेगा। तो जी ऐसा खतरनाक गुना है। तो अलगत और शत्रु मिलना मेरा जिना गरीबत जिना से भी ज्यादा सख्त। एक मतलब जुनैद बगदादी रहमतुल्लाह ने एक जगह से गुजर रहे थे तो देखा कि एक शख्स बिल्कुल सेहतमंद तंदुरुस्त तवाना खड़ा भीख मांग रहा है। और हजरत ने उसको देखा, कुछ बोला कुछ कहा नहीं और बस उसको देख करके और तशरीफ ले गए। तो आज वो खा लेगा और किसी ने हजरत खिदमत में मुर्दार गोश्त पेश किया कि आप इन्हें खाइए। मुर्दार गोश्त पेश किया खाने के लिए। तो हाँ भाई तो हराम है ना जाए, मैं कैसे खाऊं? तो नहीं खाओ। मैं फल मना किया कि मैं कैसे खाऊं? फल तो आपने खाया जो रहे थे था गोश्त, अब क्यों नहीं खाते? मतलब ये था बात में कहने वाले का कि आपने सेहतमंद तंदुरुस्त तवाना फकीर को देख करके उसको अपने दिल में अकीर तो समझा था, आप ये तो समझे था कि ये तो सेहतमंद आदमी तो तंदुरुस्त आदमी ये फिर तंदुरुस्त होकर के फिर भीख मांग रहा है, आपने अपने दिल में ये तो समझा था उसके बारे में, ये समझा था तो ये भी तो एक तरह की गइबत है। तो जैसे अब आप गोश्त हराम गोश्त से आप कराहत कर रहे हैं तो उस वक्त क्यों नहीं आपके दिल में कराहत हुई? आपको क्या मालूम उसके साथ में था? तो अब हम लोग तो उसको बता रहे किस चीज को किस तरह से आखिर समझते रहते हैं, बदगुमानी गुनाह में मुबतला होते रहते हैं और परवाह नहीं करते। और भाई बदगुमानी तो हमारे अपने अंदर की बात है, उसके हाल में क्या मालूम। तो जैसे किसी की बुराई करना गुनाह है, किसी को बुरा समझना भी तो गुनाह है, ये भी तो बदगुमानी। देखिए कितनी सी बात पर हजरत के साथ ये मामला हुआ, इससे हम अपने इखलाक कर लें कि हम भी कितने लोगों को जो सेहतमंद होते हैं तंदुरुस्त होते हैं तवाना होते हैं और समझते हैं कि भाई ये तो कमाने काबिल आदमी है फिर भीख मांग रहा है, हालांकि अंदर का आलम है क्या मांग रहा है, पता नहीं किस हालत में क्या हो सकता है, वाकई उसका मांगना चाहिए ना। तो जब ये एहतमाल है तो अच्छा गुमान क्यों नहीं किया हमने, बदगुमानी क्यों की? बदगुमानी तो चाहिए नहीं, अच्छा गुमान जो है बगैर दलील की भी सही है, बदगुमानी दलील के साथ भी सही नहीं। इस तरह बाद लोग जाहिरी तौर पर कुछ होते हैं, अंदर का हाल तो सही बेहतर जानते हैं, इसलिए किसी के जाहिरी हाल को समझ देख करके एकदम हमारी जुबान तो खुल जाती और हम उसको दूसरों के सामने बुला बुला भी कह देते हैं कि भाई ये देखो खाम खा इन्होंने मांगने का पेशा बना रखा है। और देखो इन्होंने क्या कहते हैं, अच्छे खाते हैं इधर कमा सकते हैं खा सकते हैं और जनाब पेशे मांगे हुए हमें क्या, हमारे पर क्या दलील है कि वो उसने पेशा बनाया या वो मजबूर है, हमें क्या मांगे। तो आदत ये कि भाई अपनी फिक्र में लगना चाहिए, दूसरों की तरफ से अपनी अपने जहन को अपने दिमाग को हटा लेना चाहिए, न किसी के बारे में बदगुमानी करें, न किसी के बारे में बदजुबानी करें, न किसी की बुराई अपनी जुबान पर लाए, किससे अपने अपने आप को बचाएं। इसके बचने का तरीका यही है कि बेसोचे समझे ना बोले, और बेसोचे सोच बेसोचे समझे बोलने की आदत ज्यादा बोलने की वजह से होती है। जब ज्यादा बोलने की आदत छोड़ देंगे और सोचकर बोलने की आदत डालेंगे तो फिर इंशाल्लाह ताला गइबत से बचने में बहुत आसानी हो जाएगी। अगर गइबत हो जाए तो फौरन अल्लाह ताला से माफी मांग लें, और अगर हमारी गइबत का पता किसी को हो जाए जिसके बारे में हमने गइबत की तो उससे माफी मांगने की आदत डाल लें। और माफी मांगने में ये नहीं कहेंगे कि भाई हमने आपकी गइबत की माफ कर दो, इससे तो और उसका दिल दुखेगा और हो सकता है उसके दिल में जनाब हमारी से नफरत पैदा हो जाए और खुदा ना खास्ता इसके नतीजे में हमसे बोझ करने लगे कि एक उसके दिल में हमारे से कीना हो जाए। नहीं उससे ये कहेंगे भाई आपके बहुत से हुकूक मुझसे ज़ाय हो गए, आपकी कुछ हद तक ही मेरे से हो गई, आप अल्लाह के लिए माफ़ कर दीजिए और मैं भी माफ़ करता हूँ। तो इसलिए ऐसे अल्फाज से जब माफी मांगे तो उसका इंशाल्लाह दिल नहीं दुखेगा और इसमें कुछ अपना भी भरम रह जाएगा, अपना भी भरम रह जाएगा इसके अंदर, ठीक है हम ज़्यादा दलील ना हुए तो कोई हर जगह अपना भरम रखने में भी और उसका भरम रखने में भी, लेकिन ये तरीका अच्छा اللہ تعالیٰ اپنے فضل سے اپنے کرم سے ہم کو حضرت کی ان اہم اور اہم وصیتوں پر عمل کرنے کی توفیق عطا فرمائے، غیبت گناہ سے بچنے کی توفیق عطا فرمائے، بد نگاہی سے بچنے کی توفیق عطا فرمائے۔ فاخر عطا بیگم صاحبہ کے کینسر کی بیماری جو آپ نے اللہ تعالیٰ کو چیک کر رہے ہیں، اپنے کرم اور اپنے فضل سے ہمارے سارے گناہوں کو معاف کرنا، اور یا اللہ تمام گناہوں سے بچنے کی توفیق عطا فرمانا، خاص طور سے غیبت گناہ سے یا اللہ ہم سب کو بچنے کی توفیق عطا فرمانا، ہمارے گھر والوں کو بچنے کی توفیق عطا فرمانا، یا اللہ بچی گائے سے بچنے کی توفیق عطا فرمانا، بد زبانی سے بچنے کی توفیق عطا فرمانا، یا اللہ بدگمانی سے بچنے کی توفیق عطا فرمانا، سارے ذائقہ باطل گناہوں سے بچنے کی توفیق عطا فرما، یا اللہ ہم سب کو ہمارے گھر والوں کو دنیا میں بھی اور آخرت میں بھی عافیت کاملہ عطا فرما، ہمارے ظاہر و باطن کی اللہ خوب اصلاح فرما، تربیت و تزکیہ فرما، دنیا اور آخرت کی ہر خیر عطا فرما، ہر شر سے اپنی پناہ عطا فرما، یا اللہ ہمارے متعلقین کی ساری بیماریوں کو دور فرما، ساری پریشانیوں کو دور فرما، دونوں جہاں میں عافیت نصیب فرما، یا اللہ ہم کو ہماری اولاد و نسل کو دین کی سمجھ عطا فرما، آخرت کی فکر عطا فرما، اپنے اصلاح کی توفیق عطا فرما، ہم کو ہماری اولاد و نسل کو تازندگی کی غیب سے بلا مشقت و بغیر پریشانی کے عزت و آتے کے ساتھ خوب حلال و طیب روزی عطا فرما، یا اللہ خوب حلال و طیب روزی عطا فرما، صحت کاملہ عاجلہ مستقلہ دائمہ عطا فرما، یا اللہ ایمان پر استقامت عطا فرما، اعمال صالحہ کے انجام دینے پر استقامت عطا فرما، گناہوں سے بچنے پر استقامت عطا فرما، یا اللہ ہم سب کو استقامت عطا فرما، یا اللہ استقامت عطا فرما، یا اللہ جن کو اخلاص عطا فرما، ور و لغوا عطا فرما، یا اللہ عافیت کاملہ عطا فرما، عافیت کاملہ عطا فرما، دنیا اور آخرت کی ہر خیر عطا فرما، ہر شر سے پناہ عطا فرما، مولانا محمد علی و آلہ و صحبہ اجمعین۔